ناظرین، پروگرام ہے قرآنی صورتوں کا تعارف، اس میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید کی تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے، اور اللہ پاک ہمیں قرآن کا فہم عطا فرمائے، قرآن کے نور سے ہمارے سینوں کو روشن منور فرمائے۔ ناظرین کرام، اس پروگرام میں بطور خاص قرآن مجید فرقان حمید کی کسی ایک سورت مبارکہ، اس کا تعارف، اس کا کچھ پس منظر اور اس میں سے چند مضامین پر گفتگو کی جاتی ہے، اور یہ سلسلہ سورہ محمد تک مکمل ہوا، اور آج سورہ فتحہ کے حوالے سے ہم چند باتیں انشاءاللہ سیکھیں گے، سمجھیں گے۔ سورہ فتحہ یہ مدنی سورت ہے، مدینہ منورہ میں یہ نازل ہوئی، اور یہ وہ بڑی مبارک سورت ہے، رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم پر اس کی ابتدائی آیات مبارکہ نازل ہوئی۔ انا فتحنا لک فتحا مبینا، سبحان اللہ، بے شک ہم نے تمہارے لیے روشن فیصلہ فرما دیا ہے، یعنی عظیم فتح وہ اللہ آپ کو عطا فرمائے گا۔ اب یہ فتح کون سی ہے؟ مفسرین نے اس پر گفتگو کی ہے، اور یہ بھی فرمایا کہ وہ فتح جو حدیبیہ کے مقام پر ایک ہونے والی اور ایک چھڑ جانے والی وہ جنگ، کہ جسے کفار کی طرف سے کوشش یہی تھی کہ جنگ چھڑ جائے، مگر اس کو اللہ پاک نے امن میں اور صلح کے اندر ایسا تبدیل فرما دیا، اور وہ صلح کے ذریعے وہ فتح نصیب ہوئی، یعنی وہ جو معاملہ ایک اٹھ رہا تھا تو وہ دب گیا، کوئی کسی طرح کا فتنہ وہ نہیں ہوا۔ تو یہ بھی ایک فتح ہے ایک طرح کی، تو یہ ایک خاص اللہ کی طرف سے فیصلہ، سبحان اللہ۔ اور یہ بھی مراد لیا گیا کہ چونکہ اس سورہ مبارکہ کے اندر جو خوشخبری اور بشارت آپ صلی اللہ علیہ وسلم کو اللہ پاک نے عطا فرمائی، تو اس کے بعد آگے مکہ مکرمہ کی خاص وہ فتح اللہ نے آپ کو عطا فرما دی ہے، کیونکہ صلح حدیبیہ یہ مکہ مکرمہ کی فتح کے لیے ایک مقدمہ تھا، اب فتح ہو کر رہے گی، اب اللہ وہ عظیم فتح عطا فرمائے گا، اور ایسا ہی ہوا۔ تو یہ سورہ مبارکہ مدنی سورت ہے، اور مدنی سورت وہ کہ جو کچھ ہجرت کے بعد نازل ہوا۔ ناظرین کرام، اس سورہ مبارکہ کے اندر بڑی خوبصورت مضامین ہیں، سبحان اللہ، اللہ پاک نے اپنے نبی صلی اللہ علیہ وسلم کی بھی شانوں کو، تعظیم کو بیان کیا، فتح کی خوشخبری دی، فتح مکہ کی بشارت عطا فرمائی، صلح حدیبیہ ہے، بیت رضوان ہے، خاص وہ درخت کے نیچے بیت جو رسول اللہ صلی اللہ علیہ وسلم نے اصحاب کی دی ان کا تذکرہ ہے، اصحاب کی شانوں کا بیان ہے، اور پھر ساتھ ساتھ اس سورہ مبارکہ کے اندر رسول مکرم صلی اللہ علیہ وسلم کا وہ مبارک خواب جس کو اللہ نے سچ فرما دیا، یعنی وہ حقیقت میں اس کی تعبیر بھی سب نے دیکھ لی کہ آپ صلی اللہ علیہ وسلم کا وہ خواب تھا کہ جب آپ نے اپنے اصحاب کو بتایا کہ میں نے خواب دیکھا ہے اور دیکھ رہا ہوں کہ تم، یعنی عمرہ کیا ہے اور کئیوں نے حلق کیے، کئیوں نے تقصیر کیے، اور میں خود دیکھتا ہوں خانہ کعبہ کے اندر گیا ہوں، چابی میرے ہاتھ میں آئی ہے، یہ آپ صلی اللہ علیہ وسلم کو سب اللہ پاک نے خواب میں دکھا دیا۔ تو یہی جب خوشخبری آپ نے اصحاب کو دی تو وہ تیار ہو گئے، حضور ہم چلتے ہیں، یعنی عمرہ کرنے چلتے ہیں۔ تو 1400 اصحاب وہ آپ کے ساتھ ہوئے کہ ہم عمرہ کرنے چلتے، آپ صلی اللہ علیہ وسلم ان کے ساتھ ہی عمرہ کرنے کے لیے نکلے، اور ذو الحلیفہ کے مقام پر آپ نے احرام باندھا، یعنی آپ سب احرام کی حالت میں ہو رہے ہیں اور عمرہ کرنے کے لیے جا رہے ہیں۔ हुदैबिया ये मक्का मुकरमा के करीब ही एक जगह है, कुआं है जिसका नाम था। वहाँ पे ख़ास तौर पर यह पड़ाव डाला गया कि मक्का मुकरमा के लोगों में, कुरेश के लोगों में, कुफार कुरेश में ये बात मशहूर हुई और वो ये समझे कि ये शायद जंग के इरादे से आ रहे, तो ये काफिला यहाँ रोक दिया गया और वो बार बार वहाँ से आ रहे थे पूछने के लिए। एक पूछ के जा रहा है लश्कर काफिला उनकी तरफ से आता है, फिर दूसरा आता है, फिर यूँ आप सल्लल्लाहु अलैहि वसल्लम उन्हें बता रहे हैं कि हमारा तो इरादा उमरे का है, हम तो एहराम की हालत में हैं। बहरहाल कि कई इस तरह के जाना आना हुआ और वो कुफार इस बात पर इसरार करने लगे और जिद थे कि नहीं, आप इस साल उमरा नहीं करेंगे, आप अपने काफिले के साथ वापसी चले जाएं और फिर आइंदा साल आप आ जाएं, उमरा कर लें आइंदा साल, यानी इस साल आपको इजाज़त और आपके काफिले को इजाज़त नहीं देंगे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब देखा कि ये मामला कहीं ऐसा ना हो कि अब जंग की तरफ चला जाए, लड़ाई की तरफ चला जाए, तो आपकी उस हिकमत पर, आपकी उस तदबीर पर लाखों सलाम, सुबहानअल्लाह, आपने फरमाया कि हम सुलह करें। तो वो सुलह हुदैबिया और उसमें एक शरायत ऐसी लिखी गई। आज नाज़रीन किराम, सुलह हुदैबिया को अगर हम अपने अंदर और अपने ख़ानदान के मामलात को सुलझाने के लिए सुलह हुदैबिया से ही मदद मांगें कि ये क्या थी सुलह, तो यकीन करें हमारे कई मसले हल हो जाएं, हमारे झगड़े ख़त्म हो जाएं। आप सल्लल्लाहु अलैहि वसल्लम से ये तकाजा किया गया, आपके सामने लिख कर तहरीरी मुआहदा पेश किया गया कि मदीने से कोई अगर मक्के में आएगा हम नहीं लौटाएंगे, लेकिन मक्के से कोई मदीने आता है तो आपको लौटाना होगा, इस साल उमरे की इजाज़त नहीं है, यहीं राम उतारे वापसी मदीना मुनव्वरा चले जाए, यानी इस तरह की शरायत आपने सब ओके की। यहाँ तक कि हजरत उमर फारूक रदी अल्लाह तआला जैसे जलील कद्र साहबी और जलाल भी आपका मशहूर है, आप बारगाह रिसालत में हाजिर हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या हम हक पर नहीं है? फरमाया क्यों नहीं, हक पर है या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिर ये सुलह हो रही है और क्या आपने हमें ये नहीं कहा था कि हम उमरा करेंगे? फरमाया कहा था, और मैंने ये कब कहा था कि इस साल ही उमरा करेंगे? अच्छा, ये खामोश हुए। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें जो बात इरशाद फरमाई कि मैं अल्लाह का रसूल हूँ, अल्लाह का नबी हूँ, मैं अल्लाह की नाफरमानी नहीं करूँगा। फिर ये वहाँ से निकले और हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला उनके पास गए और उनसे ही कहने लगे, अबू बकर क्या हम हक पर नहीं? उन्होंने कहा क्यों नहीं, क्या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये नहीं कहा था कि हम उमरा करेंगे? तो उन्होंने भी वही जवाब दिया कि कहा था, मगर ये कब कहा था कि इसी साल हम उमरा करेंगे? यानी कुर्बान जाएं हजरत सिद्दीक अकबर की सदाकत और आपके नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से रफाकत और वो जो सोच और ज़हनी हम आहंगी होती है, उस वक्त ये वहां मौजूद नहीं थे, मगर जवाब वही इनकी जबान पर भी जारी होता है। और फिर कहा हजरत अबू बकर सिद्दीक ने, ए उमर, वो अल्लाह के रसूल हैं, वो अल्लाह के नबी हैं, रसूल हैं, वो अल्लाह की नाफरमानी नहीं करें। जब इन्होंने भी यही जवाब, फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सबको एहराम उतारने के आकाम भी दिए और वहीं पर आपने ऊँट में नहर फरमाया और सबको कुर्बानियाँ पेश करने का और जानवरों की कुर्बानियाँ करने का आपने हुक्म अता फरमाया। तो ये खुलासा अर्ज कर रहा हूँ मैं उन तमाम तर, वैसे तो हुदैबिया के मकाम पर और भी कई ऐसे मौजज़ात का भी ज़ुहूर हुआ जो हुदैबिया के मकाम पर सहाबा किराम आले मिर्दवान ने जिसको देखा बकायदा मुलाजा फरमाया। तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने जब वहाँ कुर्बानियों का हुक्म इरशाद फरमा दिया, एहराम उतर गए, वापसी हो गए और ये सुलह इतनी नफा बख्श हुई कि यही एक सुलह के जो आगे जाकर फतेह मक्का के लिए पहला एक इकदाम था और फिर उसके बाद अल्लाह पाक ने ऐसी बड़ी बड़ी खुशखबरियां अता फरमा दी। सुभान अल्लाह, मक्का की फतह हुई, खैबर की फतह हुई, ताइफ की फतह हुई और इसकी तफसीर में यह भी बयान फरमाया गया कि इनसे मुराद ये सारी फतूहात मुराद थी कि अल्लाह पाक ने जो वाजे वाजे ऐसे फैसले फरमा लिए और अब फतूहात ही फतूहात। सुभान अल्लाह, तो ये 6 हिजरी थी कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हुदैबिया के मकाम पर ये सुलह फरमाई और आप वापसी आए। मजीद आगे बढ़ते हैं, सूरह फतहा आयत नंबर 9 में अल्लाह रब्बुल आलमीन ने अपने प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की तआज़ीम से मुतालिक जो इरशाद फरमाया, فرمائے لتؤمنوا باللہ و رسولہ و تعزروہ و توقروہ و تسبحوہ بکرتا و اصیلا، تاکہ اے لوگو تم اللہ اور اس کے رسول پر ایمان لاؤ اور رسول کی تعظیم و توقیر کرو اور صبح و شام اللہ کی پاکی بیان کرو۔ یہاں پر اللہ پاک نے جو ارشاد فرمایا، پہلی بات ایمان، ایمان باللہ، ایمان بالرسول، سب سے مقدم ایمان۔ ایمان کے بعد جس چیز کے بارے میں حکم کو مقدم رکھا وہ تعظیم نبی ہے، توقیر نبی ہے۔ وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُ، تم نبی صلی اللہ علیہ وسلم کی تعظیم اور توقیر کو بجا لاؤ۔ وَتُسَبِّحُوهُ بُكْرَةً وَأَصِيلًا، اور پھر اللہ نے حکم دیا کہ تم صبح و شام اللہ کی تسبیح بیان کرو، اللہ کی تسبیح بیان کرو۔ علماء نے لکھا کہ تسبیح کو بعد میں فرمایا، تعظیم پہلے، کیونکہ اگر خدا نخواستہ تعظیم و توقیر میں ہی کمی رہ گئی تو پھر ان تسبیحات کے فوائد نہ ملیں گے، پھر یہ تسبیحات کوئی فائدہ نہیں پہنچائیں گی کہ تعظیم میں کمی کوتاہی والے معاملات ہوئے اور ایسی چیزیں سرزد ہو گئیں معاذ اللہ کہ ایمان سے یاد دھو بیٹھا تو پھر کون سی عبادت اسے کام آئے گی۔ تو اس لیے ایمان کے بعد جس چیز کو مقدم رکھا وہ اپنے نبی صلی اللہ علیہ وسلم کی تعظیم و توقیر کو مقدم رکھا، اور یہ بھی مراد اس سے لیا گیا کہ اللہ کی تعظیم والے اقوال بھی، کہ اس سے مراد اللہ کی تعظیم، رسول کی تعظیم، دونوں ذاتوں کو بھی لیا گیا۔ اللہ کی تعظیم، اللہ کے احکامات کی، اللہ کے دین کی، یہ سب کی تعظیم آدمی بجا لائے۔ اور یہاں جو فرمایا صبح و شام پاکی کو، تسبیح کو، تو صبح کے اندر فجر اور بقیہ شام، یہ ساری نمازیں اس میں، یعنی دوپہر ڈھلتی ہے، زوال کا وقت گزرتا ہے، پھر وہ ظہر کا وقت شروع ہوتا ہے، تو اب آگے یہ چاروں نمازیں اس سے مراد لے گی، اور صبح سے الگ یعنی فجر کی نماز، اور یہ بھی مراد کہ صبح و شام اللہ کی تسبیح بیان کرنا، یعنی نارمل اوقات بھی بیان مراد وہ لیے گئے ہیں۔ ناظرین کرام، کئی آیات مبارکہ ایسی ہیں کہ جو اللہ نے اپنے نبی صلی اللہ علیہ وسلم کی تعظیم کے حوالے سے اصول ارشاد فرما دیے، پوری پوری آیتوں میں بیان کر دیا۔ دنیا کے کوئی بادشاہ ہو تو اس بادشاہ کی مجلس کے بیٹھنے کے آداب، احکام کون بیان کرتا ہے؟ وزیر، مشیر، صحافی، یہ بیان کرتے، مگر سبحان اللہ، رسول مکرم صلی اللہ علیہ وسلم کی بارگاہ میں بیٹھنے کے ادب بھی اللہ قرآن میں بیان فرما رہا، ان کو بلانا کیسے، پکارنا کیسا ہے، یہ بھی قرآن نے بیان کیا، ایسے نہ بلاؤ جیسے ایک دوسرے کو تم آواز دیتے ہو، ایسے نہ بلاؤ، ان کی بارگاہ میں آنا ہے، بیٹھنا ہے تو اپنی آوازوں کو پست کرو، اپنی آوازوں کو پست کرو۔ بلکہ شروع میں ایک اور حکم بھی تھا، اگر کوئی چاہتا ہے کہ نبی صلی اللہ علیہ وسلم سے گفتگو کرے، تنہائی میں کچھ سرگوشی کرے، بات چیت کرے، تو فرمایا صدقہ پہلے کرو، پہلے صدقہ کرو، پھر اس کے حکم کو منسوخ فرما دیا گیا۔ نبی صلی اللہ علیہ وسلم بلائیں، اللہ اور اس کے رسول جب بلائیں حاضر ہو جاؤ، یہ بھی حضور اسلام کا ادب بیان کیا۔ تو قرآن کی ایسی کئی آیات مبارکہ کہ جن میں خاص نبی صلی اللہ علیہ وسلم کی تعظیم اور توقیر اور آداب اور آپ کے احکامات کو بجا لانے کے حوالے سے اللہ پاک نے قرآن میں ارشاد فرمایا۔ اچھا، حدیث کی طرف آئیں تو کئی ایسی حدیثیں تعظیم و توقیر کی، پورے پورے صحابہ کی ایسی پوری داستانیں ہیں، ان کی زندگی گزری، رسول اللہ صلی اللہ علیہ وسلم کی عزت، تعظیم، توقیر کو کس کس انداز سے وہ بجا لاتے تھے، اپنی جان کی پرواہ کیے بغیر، بلکہ جان کی قربانی دے دیتے تھے لیکن تعظیم اور توقیر میں کوئی کمی واقع نہ ہو، اپنی جان قربان کرنے کے لیے تیار ہو جاتے تھے لیکن تعظیم کے اوپر کوئی کمپرومائز نہیں، یعنی حضور اسلام کی تعظیم توقیر یہ بجا لائیں گے، سبحان اللہ۔ یہ تعظیم کے اجتماعی واقعات کی طرف جائیں تو وہ بھی بہت ہیں واقعات، اور جیسے صحابہ کرام علی مردوان رسول اللہ صلی اللہ علیہ وسلم کہ جب گفتگو ہوتی تھی، آپ کے کلام ہوتا تھا، تو اس وقت ایسے بیٹھتے تھے ساکن ہو کر کہ ان کے سروں پر پرندے بیٹھ کے اڑ جائیں، انہیں خبر تک نہیں ہوتی، یہ بھی ہوتا تھا۔ آپ صلی اللہ تعالی علیہ وسلم سے کلام کرتے फिदा का अभी व उम्मी या रसूल अल्लाह, बिनफ्सी अंत या रसूल अल्लाह, मेरी जान आप पर कुर्बान, मेरे माँ बाप आप पर कुर्बान। ये आम तकल्लुम होता था सहाबा इकराम ने बिरदवान का। और यही उदैबिया की अगर बात करें तो हजरत उस्मान गनी रदी अल्लाह तआला ने, जिन्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मक्का वालों के पास भेजा, तुम जाओ वहां पे सुलह की बात करो, उन्होंने कहो हम उमरा करने आए। हजरत उस्मान को कहते हैं कि आप तवाफ कर लें, आप अपने मनासिक अदा कर लें, आपको इजाजत है, लेकिन उनको नहीं इजाजत दी। और इधर सहाबा कहते हैं कि उस्मान ने तो तवाफ कर लिया होगा, उस्मान ने तो उमरा कर लिया होगा, लेकिन सुभान अल्लाह, हजरत उस्मान गनी का क्या जवाब था? मैं नहीं तवाफ करूंगा यहां तक के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तवाफ ना कर लें, यानी मैं नहीं उमरा करूंगा, मैं अरकान यूं अदा नहीं करूंगा जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ना आए। कि ये काबा ये सब कुछ मिला है तो इनके सदके मिला है, वो आएंगे तो मैं ये करूंगा। ये भी एक ताजीम का पहलू था। जी हाँ, तो ऐसे ताजीम के कई वाकयात, हजरत अली रदी अल्लाह तआला अन्हु की रान पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सर मुबारक रख के आराम फरमाना, और हजरत अली की देख रहे सूरज गुरूब हो रहा है, नमाज जा रही है, लेकिन ताजीम की वजह से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बेदार नहीं किया, जगाया नहीं। हजरत सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु, आप अपनी जान की कुर्बानी दे रहे हैं, डंग लग रहा है, ढसे जा रहे हैं, मगर हुजूर अलैहिस्सलाम की ताजीम की खातिर आप पांव और एड़ी अपनी हटा नहीं रहे, तो जान भी गोया का कुर्बान, इन्हें जान भी वापस मिल गई, हजरत अली को नमाज भी मिल गई कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मुबारक दुआ कि हजरत अली ने नमाज भी पढ़ ली। लेकिन ताजीम को सहाबा इकराम अली मिर्दवान ने तर्क नहीं किया, छोड़ा नहीं, और इसकी ऐसी ऐसी मिसालें कायम कर दी। सुबहान अल्लाह। इसी सूरह मुबारक में अल्लाह पाक ने बैत रिजवान के हवाले से वो इरशाद फरमाया, आयत नंबर 18 है सूरह फतह, अल्लाह फरमाता है, लक़द रदियल्लाहु अनिल मुमिनीना इज़ युबायिउनका तहता शजरा فعلم ما في قلوبهم فأنزل السكينة عليهم وأصابهم فتحا قريبا। बेशक अल्लाह ईमान वालों से राजी हुआ जब वो दरख्त के नीचे तुम्हारी बैत कर रहे थे, तो अल्लाह को वो मालूम था जो उनके दिलों में था, तो उसने उन पर इत्मीनान उतारा और उन्हें जल्द आने वाली फतह का इनाम दिया। यहां जो जल्द आने वाली फतह है उससे मुराद तो खैबर लिया गया, क्योंकि हुदैबिया से आप वापसी आए तो 6 महीने के बाद आपको फतह खैबर, ये खैबर की खुशी मिली जो फतह हुई। इससे आप अंदाजा करें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में, मुबारक जिंदगी में कितने चैलेंजेस थे, कितने यानी ऐसा नहीं कि कई कई महीने आप आराम से रहे, घर पे रहे, मदीना मुनव्वरा में नॉर्मल जिंदगी में रहे, नहीं, एक मामला खत्म तो दूसरा शुरू, वो शुरू तो आगे फिर आगे, ये पूरी एक जिंदगी का निसाब है रसूल मुकर्रम सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह की, अल्लाह अकबर, और आपको सताया भी गया, और खुद फरमाते कि जितना मुझे दीन के हवाले से आजमाइश हुई, जितना मुझे सताया गया किसी और नबी को नहीं सताया। ये नाज़रीन किराम बतौर खास हम बाद का दीनी मामलात में भी अगर कभी कोई आजमाइश या कुछ होते हैं तो हम बड़े उलझ के रह जाते हैं, हमें ये आजमाइश आ रही है, हमें ये मामला। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के ये सीरत के अहवाल पढ़िए तो इंशाल्लाह अंदाजा हो जाएगा, अंदाजा होगा कि जिंदगी में क्या कुछ नहीं आया, क्या कुछ वाकयात पेश नहीं आए और कितने बड़े बड़े वाकयात पेश आए। और यहाँ जिस बैत का तज़किरा है, ये बैत रिजवान, असल में मामला यही हुआ कि हजरत उस्मान गनी रदी अल्लाह तआला को जो वहां भेजा गया कि आप जाइए, आप उनसे इजाजत लें कि हम उमरा करने आ रहे हैं, फिर अल मुख्तसर ये कि वो वहां गए भी, बातचीत की, इजाजत नहीं मिली, बल्कि कुरैश ने उन्हें रोक लिया। यहां खबर फैली कुछ कि हजरत उस्मान को शहीद कर दिया गया, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक बैत ली, साहबा एक बैत ली, साहबा इकराम ने फिर आप के हाथों पर बैत की, उसी बैत को अल्लाह ने यहां जिक्र फरमाया, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने आपने अपना हाथ भी, यानी सहाबा से बैत भी ली और अपना हाथ भी रखा, और जो ये हाथ एक एक अपना और एक उस्मान की तरफ से रखा, ये आप सल्लल्लाहु अलैहि वसल्लम ने खास तौर पर हाथ भी रखा। और जब ये उनको पता चला कुफार को, तो वो बड़े खौफजदा हुए, उन्होंने इनको रवाना कर दिया। तो हजरत उस्मान गनी रदी अल्लाह तआला अन्हु, आप भी वापसी आ गए, اور یہاں وہ بیت رضوان کا، اور یہ جو درخت کے نیچے بیعت کرنے والے ان کی بھی بڑی شان ہے، بڑی فضیلت ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث ہے، فرمایا جن لوگوں نے درخت کے نیچے بیعت کی تھی ان میں سے کوئی بھی دوزخ میں نہیں جائے گا، یعنی گویا کوئی بھی دوزخ میں نہیں جائے گا، یعنی جنت ان کے لیے واجب ہوگی، سبحان اللہ، وہ دوزخ سے آزاد ہیں۔ صحابہ کرام علی مردوان کی کئی ایسی فضیلتیں، بیعت رضوان والوں کو دیکھیں، بدر والوں کو دیکھیں، احد والوں کو دیکھیں، مختلف اور مقامات کے صحابہ جن کی شانوں کو ایسا رسول اللہ صلی اللہ علیہ وسلم نے بیان فرمایا، تو یہاں بیعت رضوان والوں کو بیان فرمایا گیا، تو یہاں بھی صحابہ کی شان کو بیان کیا گیا۔ آگے جو اس کی آیت مبارکہ ہے جس میں فرمایا محمد الرسول اللہ، محمد اللہ کے رسول ہیں، والذین معه اشداء علی الکفار رحماء بینہم، اور ان کے ساتھ والے کافروں پر سخت آپس میں نرم دل، سبحان اللہ، یعنی جو ان کے ساتھی ہیں صحابہ کرام علیہ مردوان، یہ غیر مسلموں کفار پر تو بڑے سخت ہیں، شدت والے، لیکن آپس میں نرم دل ہیں۔ قرآن تو یہ کہتا ہے صحابہ کی آپس میں پیار محبت، ایک دوسرے کے لیے نرم دل ہے، تو یہ کون سی داستانی عجیب و غریب بعض اوقات پھیلا دی جاتی ہے کہ صحابہ کی آپس میں ایسی ایسی نفرتیں تھیں، یہ تھا، دعوتیں تھیں، لڑائیاں تھیں، نعوذ باللہ من ذالک۔ قرآن تو ان کی شانوں کو بیان کر رہا ہے، قرآن تو یہ بیان فرما رہا ہے کہ وہ آپس میں بڑے نرم دل ہیں، رحم دل ہیں، دشمنوں پر وہ شدت والے ہیں، اور آگے اللہ نے ان کے اوصاف بیان فرمایا، سبحان اللہ، تراہم رکعاً سجدین یبتغون فضلاً من اللہ ورضوانا سیماہم فی وجوہہم من اثر السجود، تو انہیں رکوع کرتے ہوئے، سجدے کرتے ہوئے دیکھے گا، اللہ کا فضل اور رضا چاہتے ہیں، ان کی علامت ان کے چہروں میں سجدوں کے نشان ہیں، ان کے چہروں میں سجدوں کے نشان۔ تو یہاں صحابہ کرام علی مردوان کے مختلف اوصاف بیان کیے گئے، حضور کی معیت صحبت میں رہنے والے، آپس میں پیار محبت کرنے والے، اور دشمنوں پر کفار پر سخت، اچھا ساتھ عبادت بھی، اور اللہ کی رضا چاہتے ہوئے عبادت، سجدے، رکوع، سب کچھ اللہ کی رضا کے لیے، اور فرمایا ان کے چہروں میں عبادت کے آثار ہوں گے، ان کے چہروں میں عبادت کے آثار۔ اور اس پہ صحابہ کرام علی مردوان کے اتنے واقعات ہیں کہ کیسے کیسے اللہ کی رضا چاہتے ہوئے، فضل چاہتے ہوئے، وہ عبادت میں مصروف رہتے تھے۔ ناظرین کرام، چند باتیں میں نے عرض کی ہیں اسی سورہ مبارکہ کے متعلق، سورہ فتح ہے، 26ویں پارے میں ہے، اور آپ بھی اس کو پڑھیے، بڑی مبارک سورت ہے، اور اس کی تفسیر پڑھیے تو انشاءاللہ پوری ڈیٹیل سے پڑھیں گے تو بہت لطف بھی آئے گا۔ چند آیات کا کچھ خلاصہ اور چند مضامین پر گفتگو کی ہے، تو ڈیٹیل تفصیل کے لیے 26ویں پارے کی یہ سورہ فتح پڑھیں گے تو انشاءاللہ بہت سی معلومات میں بھی اضافہ ہوگا، قرآنی علم نصیب ہوگا، اللہ نور قرآن سے میرے اور آپ کے سینوں کو روشن منور فرمائے۔ اس کے بعد جو آنے والی سورت ہے، بڑی مبارک سورت ہے، سورت الحجرات، جس میں نبی پاک صلی اللہ علیہ وسلم کی شانوں کو ہی بیان فرمایا گیا، سبحان اللہ۔ انشاءاللہ آئندہ پروگرام میں سورہ حجرات کے حوالے سے سننے کی سعادت حاصل کریں گے۔ اللہ پاک قرآن پاک سمجھنے اور قرآن پڑھنے، قرآن کے احکامات پر عمل کرنے کی مجھے اور آپ کو توفیق عطا فرمائے، آمین بجاہ نبی الامین صلی اللہ علیہ وسلم۔
یہی ہے آرزو تالی